नमस्कार, दैनिक समसामयिक विषयमा कुराकानी गरिने अन्तर संवाद कार्यक्रममा यहाँलाई स्वागत छ। म प्रवीण पोखरेल। यति बेला सामाजिक सञ्जालमा केही युवाले असामाजिक तथा घृणात्मक विषयवस्तुहरू सार्वजनिक गरेपछि मध्य प्रदेशका विभिन्न स्थानमा विशेष गरी वीरगंजमा दुई समुदाय बीच तनाव सिर्जना भएको छ। त्यहाँ धार्मिक सद्भावको आवश्यकता परेको छ र विभिन्न पक्षले त्यहाँ धार्मिक सद्भाव कायम गर्नुपर्नेमा जोड़ दिएका छन्। गृह मन्त्रालयमा यो बारेमा हिजो गम्भीर छलफलहरू भएका छन्। गृह मन्त्रालयले तराई मधेसका जिल्लामा धार्मिक सहिष्णुतामा खलल पुर्याउने गरी गतिविधि भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। धार्मिक सद्भाव कायम राख्न मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पनि आग्रह गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले पनि सामाजिक सद्भाव कायम गर्न आग्रह गर्नुभएको छ। सँगै यति बेला विशेष गरी नेपाली कंग्रेसमा विशेष महाधिवेशनको मिति एकपक्षले घोषणा गरेर त्यसको तयारीमा लागिरहँदा नेपाली कंग्रेसमा यसबारे विवाद भएको छ। संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो र अब वैशाखमा नियमित महाधिवेशन गर्नतर्फ लाग्न आग्रह गरेको छ। हिजो मात्र विशेष गरी पाँचवटा प्रदेशका प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको र वैशाखमा नियमित महाधिवेशनमा लाग्न आग्रह पनि गर्नुभएको छ। आज हामी यिनै सेरोफेरोमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ मध्य प्रदेशका मुख्यमन्त्री एवं नेपाली कंग्रेस मध्य प्रदेशका सभापति कृष्ण प्रसाद यादव। मुख्यमन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब शुरूमा जसरी एउटा सामाजिक सद्भाव धार्मिक सद्भाव खलबलिने गरी मध्य प्रदेशको विशेष गरी वीरगंज लगायतका ठाउँमा जुन खालका अहिले तनाव सिर्जना भएको छ, यसलाई मुख्यमन्त्रीको हिसाबमा यहाँले कसरी लिनुभएको छ? सद्भाव कायम गर्न यहाँले हिजो आग्रह गर्नुभएको छ।
अब यो हाम्रो मध्य प्रदेशमा शुरू भएको धनुषाबाट एउटा टिकटकले गर्दा यो सुरु भएको जुन एउटा विवाद छ, त्यो विवादले गर्दा अहिले सबै जिल्लामा अब दुवै पक्षबाट तनावपूर्ण स्थिति भएको छ। त्यसैको अब यो स्थिति अझ अगाडि नबढोस्, अब यसलाई साम्य होस् भनेर मैले दुवै पक्ष, हिन्दू पक्ष र मुस्लिम पक्ष, दुवै पक्षका साथीभाइहरूलाई मैले आग्रह गरेको छु। र यो हाम्रो मध्य प्रदेश भनेको विविधतामा आधारित मध्य प्रदेश हो, विविधता नै हाम्रो सम्पत्ति हो। सब एक अर्काको धर्मलाई हामीले स्वीकारेका छौँ, स्वीकार्नुपर्छ। एक अर्काको सहअस्तित्वलाई हामीले स्वीकार्नुपर्छ। र मैले अझ पनि यो स्थिति जहाँ अलिकति अशान्त भएका छन्, सब साथीभाइ दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु, अब यसलाई आफ्नै समाज, आफ्नै घर, आफ्नै परिवार, आफ्नै मुलुक, आफ्नै अस्तित्वलाई सबैजनाले तपाईँहरू यसलाई आफ्नै मनलाई मन थामेर, ठिकै छ, कसैले केही गर्यो भने त्यसलाई कानुनी कारवाहीहरू पनि छ, अब त्यो कानुनी कारवाही पनि गर्ने हो। अब त्यसलाई त्यो कुरालाई त्यही थाती राखेर हामी सबैमा भाइचाराको एउटा वातावरण बनाऊ र त्यो वातावरणलाई के भन्छ सबै ठाउँमा त्यसको एक प्रकारको हामी म्यासेज दिउँ, ताकि हाम्रो मध्य प्रदेश शान्त रहोस्। हाम्रो मध्य प्रदेश यस्तै विवादमा, यस्तै द्वन्दमा फँसेर अहिलेसम्म धेरै पछाडि हामी परिसकेका छौँ। अब यो मध्य प्रदेश ठेक्न नसक्ने परिस्थितिमा आइसक्यो। हामीले अब समृद्ध मध्य प्रदेश बनाउने बेलामा यो यस्ता कुराहरूलाई लिएर हामी अगाडि बढ्यौँ भने न हाम्रो भविष्य सुरक्षित न छ, न हाम्रो सन्तति सुरक्षित छ, न हामी केही गर्न सक्छौँ। अब यही हो हाम्रो अहिले पनि, फेरि पनि म अपिल यही गर्न चाहन्छु।
मध्य प्रदेशमा अहिले सामाजिक सद्भाव धार्मिक सद्भावको आवश्यकता छ। एउटा सामाजिक सञ्जालमा आएको एउटा भ्रामक विषयलाई लिएर त्यहाँका मानिसहरू जसरी सम्प्रदायमा एउटा मिलेर बसेको सम्प्रदायमा खलल पुग्ने कामहरू त्यहाँ अहिले भइरहेको छ, त्यसलाई चाहिँ सद्भाव कायम गर्नुपर्नेमा यहाँले यहाँ जोड़ दिनुहुन्छ, होइन? अब सँगै मधेसमा अनेक समस्याहरू छन्, ती सबै समस्याको सबै सम्प्रदाय मिलेर समाधान गर्नुपर्छ, त्यो समस्या समाधानमा सबैको हातेमालो जरूरी छ। अब अस्ति मात्र मध्य प्रदेशको साक्षरताको विषयमा कुरा हुँदा शिक्षा मन्त्रीले अहिलेसम्म पनि मध्य प्रदेशमा चाहिँ यो साक्षर जिल्ला घोषणा नभएको रहेछ, म आफू दंग परेको कुरा त्यहाँ गर्नुभएको थियो, साक्षरता प्रतिशत 60% पुगिसकेको अवस्था छ त्यहाँ। अब यो सन्दर्भमा शिक्षाको अवस्था र साक्षरता त्यहाँ अझै घोषणा साक्षर प्रदेश घोषणा हुन नसक्नुको कारण यहाँले हुन त सरकारको जिम्मा लिएको धेरै भएको छैन, तथापि लामो समय राजनीतिमा यहाँ हुनुहुन्छ, यो विषयमा एउटा मुख्यमन्त्रीको हिसाबमा के भन्नुहुन्छ?
अब यो विषयमा तपाईँले भनेको कुरा सही हो, यसमा हामी दुविधा छैन। हाम्रो साक्षरतामा मध्य प्रदेश पछाडि छ, अब यसको लागि हामी अब जमर्को गरेका छौँ। किनभने अब यो हुनुको कारण पनि जस्तै अब पोभर्टी बढी छ मध्य प्रदेशमा, अब पोभर्टी बढी छ, मान्छेलाई पढ्न लेख्नको लागि पनि वातावरण चाहियो। वातावरण भन्नुको मतलब अब आफ्नो छाक टार्न सक्ने क्षमता नभएका मान्छेहरूले के पढ्न लेख्नतिर जान्छ? अब यो परिस्थितिबाट हामी गुज्रिरहेछौँ। अब मेन रूपमा हामीसँग कुनै प्राकृतिक स्रोत साधन पनि छैन, राज्यले पनि त्यो हिसाबले देखिसकेका छैन, राज्यले पनि अरूभन्दा हाम्रो अब हाम्रो जनसङ्ख्या भएको भनेको मध्य प्रदेशको 65 लाख जनसङ्ख्या भएको प्रदेश हो, तर राज्यले दिनुपर्ने जुन सुविधा स्रोतहरू छन् त्यो एकदम न्यून छ, त्यो हिसाबले राज्यले पनि दिन सकेका छैन। हामीसँग व्यवस्थित स्कुल पाठशालाहरू पनि छैन, हामीसँग विद्यार्थी छ, शिक्षक छ, तर व्यवस्थापन गर्न सक्ने सामर्थ्य छैन। यावत कुराहरूले गर्दा मान्छे पढाइ लिखाइ छोडेर सब विदेशतिर लागेका छन्, अरूको के अरे मजदुरीतिर लागेका छन्। परिस्थिति यस्तो छ, सब जीवन यापनतिर आफ्नो छाक टार्नतिर लागेका छन्। यो परिस्थितिबाट, भयावह परिस्थितिबाट हामी मध्य प्रदेशका जनताहरू गुज्रिरहेछौँ। यो एकदम नजिकबाट एकदम सूक्ष्म दृष्टिबाट हेरेर यसलाई हामीले चिर्न सक्नुपर्ने अवस्था आएको छ। त्यसको लागि हामी एउटा एक प्रकारको अभियान सुरु गरेका छौँ, साक्षरता अभियानका साथ साथ समृद्ध मध्य प्रदेश कसरी बनाउन सकिन्छ, कसरी हामीसँग अरू प्राकृतिक स्रोत साधन केही छैन, हामीसँग समतल जमिन मात्रै छ, त्यहाँ कृषि उपज कसरी बढी कम लागतमा बढी उत्पादन कसरी गर्न सकिन्छ, कसरी हामीले निर्यात गर्न सकिन्छ, कसरी यो मध्य प्रदेशका कृषि अन्न बालीबाट पुरै देशलाई खुवाउन सक्ने क्षमता हामी प्राप्त गर्न सक्छौँ, त्यसमा लागेका छौँ। अब यसमा यो मध्य प्रदेश मात्रै सक्षम छैन, म यो सङ्घीय सरकारदेखि लिएर बाहिरी विदेशी देशी जति भए पनि डोनर संस्थाहरू छन्, के अरे लगानीकर्ताहरू छन्, हामीसँग पर्याप्त जमिन पनि छ, जग्गा पनि छ, समतल जग्गा जो कि उद्योग धन्दा हामी लगाउन सक्छौँ। त्यो उद्योग धन्दा लगाउनको लागि नियम एन कानुनमा पनि परिवर्तन गर्नुपर्छ, ताकि नियम कानुन परिवर्तन भयो भने विदेशी लगानीकर्ता आएर पनि त्यहाँ लगानी लगाएर यहाँको मधेसमा एक प्रकारको रोजगारीको वातावरण सिर्जना हुन्छ, यहाँको विकास निर्माणको वातावरण सिर्जना हुन्छ। यावत कुराहरू छन्, यिनी कुराहरूले गर्दा असाक्षर त छ, अब हुन त अब एकैचोटि नभएको होइन, तर अरूहरूको तुलनामा अलिक कम छ भने हामीले पनि महसुस गरेका छौँ, र अब अभियान सुरु गऱ्यौँ हामी साथसाथ विकास र साक्षरता दुइटै साथसाथ अगाडि हामी लाग्छौँ।
अब यहाँले भन्नुभयो प्राकृतिक स्रोत साधनमा मध्य प्रदेश कमजोर छ, तथापि अब सिङ्गो समथर भूमि छ, कृषि उपजको हिसाबमा उत्पादनको हिसाबमा सिङ्गै मुलुकलाई पाल्न सक्ने सम्भावना चाहिँ मध्य प्रदेशले बोकेको छ, तथापि थुप्रै समस्याहरू छन्। कृषि उत्पादन जति हुनुपर्ने थियो त्यो त्यति हुन सकिरहेको छैन, सँगै अन्य मानव विकास सूचकांकका विभिन्न आधार आधारहरू हेर्ने भने मधेस प्रदेशमा कम देखिन्छ, तथापि अब सम्भावना चाहिँ त्यहाँ थुप्रै छ। अब यो नसक्नुको कारण चाहिँ के हो? अब विकास निर्माणको काममा तराई मधेसमा धेरै सहजता छ त्यहाँ काम गर्न, सँगै अब साक्षरतादेखि लिएर अन्य सूचकहरू चाहिँ बढाउन, मानवीय सूचकहरू बढाउन चाहिँ सहज देखिन्छ सरस्वती हेर्दा, तथापि त्यो हुन नसकिरहेको अवस्था छ। यसको कारण चाहिँ के पाउनुभयो यहाँले?
म धेरै ठूलो कुरा गर्न सके चाहन्न, एउटै कुरा छ, यो राज्यमा राजनीति पहुँच भएन, त्यही भएर मधेस पछाडि परेको छ। राजनीति पहुँच भएको भए अरू तपाईँको त्यत्रो दुर्गम क्षेत्रहरू पनि हेर्नुहोस् कस्तो राम्रो विकसित माने भइसकेको छ, दुर्गमै होइन त्यो सुगम भइसकेको छ। हामीसँग हाम्रो यो मधेस प्रदेशका जनताको राजनीतिक पहुँच नभएको कारणले हामी धेरै पछाडि छौँ। अहिले पनि राम्रोसँग हाम्रो बाटो घाटो नाला सिँचाइ नहर आदि इत्यादि कल कारखाना केही छैन, राजनीतिक पहुँच नभएको कारणले हो, मेन कारण म यसैलाई बुझ्छु। र हामीसँग माने यो के भन्छ पढाइ लेखाइ सक्षमताको कमीले गर्दा पनि हामी त्यति सचेतना ल्याउन सकेनौँ, यो पनि अर्को कारण छ।
अब त्यसका लागि एउटा मुख्यमन्त्रीको हिसाबमा मधेस प्रदेश सरकार लागि नै रहेको छ। अब अर्कोतर्फ यहाँ नेपाली कंग्रेसको मधेस प्रदेशको सभापति पनि हुनुहुन्छ, अब कांग्रेसमा अहिले खिचलो देखिएको छ, अब निर्वाचन अघि महाधिवेशन गर्नुपर्छ भनेर निर्वाचन अघि चाहिँ महाधिवेशनको मिति पनि घोषणा भयो, त्यो मितिमा महाधिवेशन हुन सकेन, फेरि अब अहिले एक पक्षले चाहिँ विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्छ भनेर विशेष महाधिवेशनको आह्वान गरिसकेको छ। अब यो सन्दर्भमा अब प्रदेश सभापतिहरूले विशेष गरी पाँच प्रदेश सभापतिहरूले गण्डकी र लुम्बिनी प्रदेश बाहेकका सभापतिले हिजो एउटा विज्ञप्ति निकाल्नु भएको छ विशेष महाधिवेशनको औचित्य समाप्त भयो भन्ने सन्दर्भमा। अब यो सन्दर्भमा विशेष महाधिवेशनको माग राखेर रा जुन पक्ष लागेको छ उहाँ त्यो पक्षलाई पनि अब संस्थापन पक्षले खासै सम्बोधन गर्न चाहिरहेको छैन, सकिरहेको छैन। अब यो अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भयो भनेर यहाँहरूले विज्ञप्ति निकाल्नु भएको छ हिजो?
अब यो सिधा कुरा छ, अब यो जेएनजी आन्दोलनपछि एक प्रकारको वातावरण सिर्जना भयो, अब पहिलाभन्दा अलिक फरक भयो। अब फरक भयो त्यो हिसाबले अब यता निर्वाचन पनि घोषणा भइसकेको छ फाल्गुन 21 गते। अर्को केही साथीहरूले विशेष अधिवेशन हुनुपर्छ, नेतृत्व चेन्ज हुनुपर्छ भनेर केही साथीहरूले माग गर्नुभयो, त्यो माग गरिसकेपछि त्यसपछि केन्द्रीय कार्य समितिको बैठक बस्यो र केन्द्रीय कार्य समितिको बैठक बसिसकेपछि नियमित अधिवेशन पौष मसान्तभित्र नै गर्नुपर्ने एउटा सेड्युल ल्यायो। तर यो सेड्युल ल्याउनुको मतलब भयो विशेष अधिवेशन नगरेर नियमित गर्ने, यो विशेष अधिवेशनको माग को औचित्य त्यही छ। अब त्यो त्यो सेड्युललाई पुरै केन्द्रीय कार्य समितिको फुल बेन्चले सर्वसम्मतबाट पारित पनि भयो र त्यो पारित भइसकेपछि त्यो निश्चित रूपले त्यहाँ विशेष अधिवेशनको जुन माग थियो त्यो माग त्यही त्यो निश्चय भनौँ न अब त्यसलाई त्यो त्यही समाप्त थियो, त्यो औचित्य त्यही समाप्त भयो। अब त्यो अब त्यसको बारेमा सेड्युल अनुसार क्रियाशीलहरूको कुरा बढ्यो, क्रियाशीलहरूको कुरा बढ्दै गर्दा अब यो समय नजिक आयो। अब क्रियाशीलकै कुरा अब अहिलेसम्म भइसकेको छैन, जसको क्रियाशीलको संयोजक हाम्रो महामन्त्री माननीय गगन थापाजी हुनुहुन्छ, उहाँको संयोजकत्वमा क्रियाशील यो वितरण क्रियाशीलको त्यहाँ प्रोपर वितरण त्यहाँ नवीकरण सबै थोक उहाँको संयोजकत्वमा भएकोले त्यो अहिलेसम्म पनि त्यो प्रक्रिया पुरा भइसकेन। यो पुसको नियमित अधिवेशनसम्म क्रियाशीलै विवाद माने के अरे उसको प्रक्रिया पुरा नभइसकेपछि क्रियाशीलबाट प्रतिनिधि छान्ने क्षेत्रीय प्रतिनिधि छान्ने क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशन के अरे वार्ड अधिवेशन गर्ने नगर अधिवेशन गर्ने क्षेत्रीय अधिवेशन गर्ने जिल्ला अधिवेशन गर्ने प्रदेश अधिवेशन गर्ने त्यसपछि केन्द्रीय अधिवेशन गर्ने यो सारा प्रक्रियाहरू बाँकी रहँदा बाँकी रहँदा क्रियाशीलै नभएपछि त यो प्रक्रिया अगाडि बढ्नुपर्ने कुरै भएन. त्यसैलाई यो यो प्रक्रियाहरू पुरा गर्नको लागि टाइम बिचमा फेरि फाल्गुन 21 गते हाम्रो आम निर्वाचन आयो. अब सबभन्दा ठुलो हाम्रो चुनौती त आम निर्वाचन हो. आम निर्वाचनमा हामी कसरी फेरि यो बहुमत ल्याउन सकिन्छ त्यसलाई हामी एक्सर्साइज गर्नुपर्ने हो. अब यो आम निर्वाचनको बेलामा फेरि विशेष अधिवेशन जुन ल्याउनु भएको छ साथीहरू, त्यो एकदम आधारहीन हो. त्यो ल्याउनु हुँदैन. र जुन साथीहरूलाई बर्गलाउने काम गरिरहेछ यो अधिवेशन विशेष अधिवेशन हुन्छ. अब विशेष अधिवेशन ल्याएपछि यहाँ साथीहरूको मन फाट्छ. अनेक कुराहरू एकअर्काप्रतिको तिक्ता कुराहरू निस्किन्छ. त्यो तिक्ता कुराहरूले गर्दा भोलि हुन लागेको यो निर्वाचनमा फागुन 6 गते नोमिनेसन हुँदैछ. हुन लागेको निर्वाचनमा सब साथीहरूको मन फाट्छ, एकअर्कासँग दूरी बढ्न थाल्छ. र त्यही कारण हो कि फेरि नेपाली काङ्ग्रेस हामी जिरोमा पुग्छौँ. नेपाली काङ्ग्रेसले ठुलो मूल चुकाउनु पर्छ र नेपाली काङ्ग्रेस हारको संहारमा हामी पुग्छौँ. त्यसले गर्दा म अझ पनि हाम्रा नेता गगन महामन्त्री गगन थापाज्यू, महामन्त्री विश्वप्रकाश शर्माज्यू र अन्य नेताजीहरू र साथै महासमितिका सदस्य साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु. यही रेडियो नेपालको माध्यमबाट, यही सञ्चार माध्यमबाट कि तपाईँहरू यो कुरालाई ध्यान दिई वास्तवमा हामी नेपाली काङ्ग्रेस को यो विशेष अधिवेशनलाई अहिले गर्नु उचित छैन. तपाईँहरू नआइदिनुहोस्, आफ्नो ठाउँमा बसेर क्रियाशीलको पनि प्रक्रिया पुरा गर्नुहोस् र साथसाथै आम निर्वाचन हुन लागेको आम निर्वाचनको लागि पनि तपाईँहरू माहौल बनाउनुहोस् र अहिले आएर यो परिस्थितिमा आइसकेपछि फेरि यहाँ यो अर्कै एउटा अनिष्ट हुन सक्ने सम्भावना म देखेको छु. त्यो सम्भावनालाई सबैजना मलजल नदिऊ. मेरो विनम्र आग्रह छ, म हटली निवेदन तपाईँहरू सबसँग समक्ष गर्न चाहन्छु. तपाईँहरू बुझिदिनुहोस्, नेपाली काङ्ग्रेसप्रति तपाईँहरूको माया ममता स्नेह रहेछ भने यो कुरालाई तपाईँहरू प्लिज बुझिदिनुहोस्, यही हो मेरो आग्रह.
अब अहिलेको समयसम्म अहिलेसम्म चाहिँ महामन्त्री द्वयले जसरी यो विशेष महाधिवेशन भनेर एउटा अभियानका रूपमा लाग्नु भएको छ, यो स्थगित गरेको जानकारी आएको छैन. अब तथापि अब दुवै पक्षलाई, जो विशेष महाधिवेशनको पक्ष भनेर लागिरहेका छन् र संस्थापन पक्ष, जो विशेष महाधिवेशनको औचित्य समाप्त भयो यो चाहिँ हुनु हुँदैन भनेर लागेको छ, अब यी दुवै पक्षलाई चाहिँ अब एकै ठाउँमा ल्याउने मिलन बिन्दु चाहिँ के हुन सक्छ त? अब यो नभई अब कंग्रेस चाहिँ अब विभाजन हुने हो कि भन्ने विभिन्न टिप्पणीहरू पनि भइरहेका सन्दर्भमा, अब दुवै पक्षलाई चाहिँ एक ठाउँमा ल्याउने मिलन बिन्दु के हुन सक्छ?
अब यो दुवै पक्षमा ल्याउने, अब यसमा यो विशेष अधिवेशनको खास औचित्यै भएन नि. विशेष अधिवेशन यसले मुखमा ल्याएर नेपाली काङ्ग्रेसलाई आघात पुर्याउने बाहेक त मैले केही देखेकै छैन. हुन त अस्ति एउटा सामान्य मिटिङ छलफल हुँदाखेरि नेताजीहरूले छलफलको ढोका खोलेको छ, छलफल गर्नुपर्छ, छलफल गरेर एउटा यसको निकास निकाल्नुपर्छ र यो निकासबाट नेपाली काङ्ग्रेसको अस्तित्वलाई बचाउने सबले आफ्नो ठाउँबाट आफ्नो माने बल पुर्याएर यसलाई जसरी पनि एउटा सामञ्जस्यको वातावरण बनाउनुपर्छ जस्तो लाग्छ. म गगन हाम्रो महामन्त्री मान्य गगनजीलाई र मान्य विश्वप्रकाशजीलाई म आग्रह गर्न चाहन्छु, हामी एउटै परिवारका छौँ, एउटै दाजुभाइ छौँ, एउटै रगतले हामी बनेर आजसम्म यो आकृति बनाएका छौँ. तपाईँहरू हाम्रै अब के अरे सभापतिज्यू, कार्यवाहक सभापतिज्यू, अरू नेताज्यूहरू हुनुहुन्छ, बसेर एउटा छलफल गरेर हिजो पनि कार्य सम्पादनको मिटिङमा कसरी सौहार्दपूर्ण वातावरणमा तपाईँहरू बसेर कानाफुसी पनि कुरा गरिराख्नु भएको थियो. हामीले पनि एकदम माने एकदम खुसी भएर मुटु एकदम छाती चौडा भएर आएको थियो कि यति राम्रो तपाईँहरूको बिचमा राम्रो सुमधुर सम्बन्ध छ. यो वातावरण तपाईँहरूले अझ निर्माण गरेर तपाईँहरू एउटा निचोडमा आउनुहोस् र मलाई लाग्छ यो तपाईँ बुझ्ने मान्छे हो, तपाईँ देश चलाउने मान्छे हो, तपाईँ भोलिको सभापति के अरे पार्टी हाँक्न सक्ने क्षमता भएको मान्छे हो। अब यो कुरालाई यो शान्तिनो कुरामा नलागेर तपाईँ पार्टी बचाउने काम गरिदिनुहोस्। यो देशभरिका कार्यकर्ताहरूको त्यही माग छ तपाईँसँग, तपाईँसँग विनम्र अनुरोध छ, अनुरोध छ। तपाईँमा पोटेन्सिलिटी देखिएको छ नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू, यो देशले देखेको छ। त्यसले गर्दा अझ पनि म तपाईँलाई अनुरोध गर्न चाहन्छु, यो परिस्थितिलाई धेरै अगाडि उताउलोपन धेरै कार्यकर्ताहरू उताउलोपन छ। मैले एउटा कार्यकर्ताको कुरा मैले सुने, त्यो ठुलै मान्छे हो, तपाईँकै अभियानमा साथ दिइराख्ने मान्छे, होइन यहाँ कार्यकर्ताहरू पर्सि के अरे महाधिवेशन प्रतिनिधिहरू पर्सि जम्मा भएर हामी एउटा नीतिगत छलफल गरेर अनि सब साथीहरूलाई विदा गरिदिन्छौँ भनेपछि उहाँले कस्तो चर्को कुरा गर्नुभयो। होइन होइन, जन्ती आउँछन् बिहेको लागि कि र त्यहाँ यज्ञ गर्नको लागि, या जन्ती जेको लागि आउँछ त्यही भएर जान्छ यहाँबाट भन्नु, मतलब उहाँको आशय अलिक गलत देखियो। त्यो आशयबाट अरू पनि ओतप्रोत होला, यो कुरालाई बुझ्दिउँ। धेरै मान्छे, मैले पनि 58 सालको पार्टी फुटेको मैले दृश्य देखेको छु, त्यो स्थिति यस्तो भयावह हुन्छ तपाईँसम्म हामी कोही त्यहाँ सम्हाल्न सक्दैन। यस्तरी धेरै त्यसमा घुसपेट पनि हुन सक्छन्। धेरैको चाहना होला यो पार्टी स्प्लिट होस्, धेरैको चाहना होला यो पार्टी बर्बाद होस्, धेरैजनाको भित्रभित्र गठजोड पनि होला अरू पार्टीमा। यो कुराहरू हामीले बुझिदिनुपर्छ, यो कुरा हामीले आत्मसात गर्नुपर्छ। त्यसैले म आग्रह गर्न चाहन्छु यो परिस्थितिलाई कसरी साम्य हुन सक्छ, यो परिस्थितिलाई साम्य गरौँ। म एउटा नेपाली काङ्ग्रेसको सच्चा सिपाहीको हैसियतले तपाईँलाई म आग्रह गर्न चाहन्छु, अब यो पार्टी छ भने हामी छौँ, पार्टी छैन भने हाम्रो कुनै अस्तित्व हुँदैन, यो कुरा मैले आग्रह गर्न चाहे।
हस् मुख्यमन्त्रीज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं मध्य प्रदेशका मुख्यमन्त्री सँगै नेपाली कंग्रेसका मध्य प्रदेश सभापति समेत रहनुभएका कृष्ण प्रसाद यादवसँग, विशेष गरी अहिले तराई मध्य प्रदेशको अवस्था र सँगै नेपाली कंग्रेसको अहिले जुन खालको नेपाली कंग्रेसमा देखिएको छ, एउटा विशेष महाधिवेशन पक्षधर र विशेष महाधिवेशनको औचित्य समाप्त भएको संस्थापन पक्ष र यी दुवै पक्षलाई मिलाएर कसरी जान सकिन्छ यी लगायतका सन्दर्भमा कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।